नमस्कार, कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम बैण्डको 98.1 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
साउन 1 गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने सरकारको निर्णय।
2078 साउन 1 गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने।
आदिवासी जनजातिको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। विभिन्न कार्यक्रम गरी 27 आदिवासी जनजाति दिवस मनाइँदै
सबैले चाहिँ म्युचुअल चाहिँ अन्डरस्ट्यान्डिङ भएर नै अगाडि बढ्यो भने चाहिँ अधिकार प्राप्त गर्न सक्छौ।
पार्टीको 14 महाधिवेशन समयमा नै गराउन दबाब दिन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू छलफलमा।
कसरी पार्टी बलियो हुन्छ भन्ने कुराका लागि त्यो छलफल हुनु पार्टीका लागि एउटा ऊर्जा दिने कुराहरू हो
लगायतका विषय लिएर उपस्थित भएका छौ।
सरकारले साउन 1 गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। थप सामग्री सहकर्मी सरिता खनालबाट।
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्री परिषदको बैठकले नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल कृषि तथा वन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बडुवा समितिको यही साउन 24 सिफारिश अनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका 2078 छलफलको लागि मन्त्री परिषद प्रशासन समितिमा पठाउने। सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि 2078 साउन 1 गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने। विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली 2078 छलफलका लागि मन्त्री परिषद आर्थिक तथा पूर्वाधार समितिमा पठाउने। माथिल्लो त्रिशुली 3A जल विद्युत आयोजनाको जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत श्री कमलबहादुर बोगटीलाई प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने। नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवहरू श्री सुधीर भट्टराई, श्री घनश्याम लम्साल र श्री तेजबहादुर छेत्रीलाई नेपाल परराष्ट्र सेवा राजपत्रांकित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने। सैनिक सेवा 4 संशोधन नियमावली 2078 छलफलको लागि मन्त्री परिषद विधेयक समितिमा पठाउने। नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको मिति 2078/4/24 सिफारिस अनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिव श्री गोविन्द प्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिव कृषि पदमा पदस्थापना गर्ने।
नेपाली काङ्ग्रेसको 14 महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्न दबाब दिनका लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला पार्टी सभापतिहरूको भेला काठमाडौँमा शुरू भएको छ। महाधिवेशन पूर्व निर्धारित मितिमा नहुने भएपछि संस्थापन पक्षलाई दबाब दिन नेता पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला आयोजना गरिएको हो। यसै गरी सोही समूहका केन्द्रीय सदस्यहरूको भेला पनि आयोजना गरिएको छ। यसै सन्दर्भमा संस्थापन पक्ष बाहेकका जिल्ला सभापतिहरूको भेला गर्नुपर्ने अवस्था किन आयो भने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीलाई हामीले सोधेका छौँ।
पछिको महाधिवेशनका लागि सबै साथीभाइसँग सरसल्लाह गर्नु, एकाअर्कासँग मन मिल्ने साथीहरूसँग छलफल गर्नु, सल्लाह गर्नु, यो यसलाई हामीले के भने साधारण कुरा पनि हो र यो विधिवत रूपमा एक अर्काको सहमति के कसो छ कसरी जाने भन्ने कुराको यो सहमतिलाई मैले त्यति ठुलो रूपमा लगाएको छैन। बैठकहरू भनेको कुरो यो सोभाजुको महाधिवेशनको अगाडि को साथीको भावना के छ, को केमा उठ्ने हो, कस्तो परिस्थिति मिलाउने हो, कसरी पार्टी बलियो हुन्छ भन्ने कुराका लागि यो छलफल हुनु पार्टीका लागि एउटा ऊर्जा चिल्ने कुराहरू हो। त्यसैले के भने यो भेलामा यता भयो साथीभाइ बसे यता गरे भन्ने कुरा एउटा प्रजातान्त्रिक पार्टीमा यो तपाईँको सामान्य कुरा हो, यसलाई हामीले ठुलो रूपमा अगाडि बढाउन उपयुक्त पनि हुँदैन।
यो भेलालाई संस्थापन पक्ष विरुद्धको मोर्चाबन्दीको रूपमा पनि लिएको छ कि साँच्चै मोर्चाबन्दी हो त?
होइन, त्यसरी भन्दा पनि त्यो तपाईँलाई थाहा छ रहेछ, पोहोर पनि दुई पक्ष बिचमा निर्वाचन भएकै नै हो होइन। अब त्यो बेला पनि अब आदरणीय सभापति शेरबहादुर देउपा, आदरणीय वरिष्ठ नेता रामचन्द्र पौडेलजीमा चुनाव भएकै हो। त्यो भएर के भने हाम्रो पार्टीमा लगभग तपाईँको अधिकांश वडाहरूमा सहमति हुन्छ, त्यसपछि के भने नगर र गाउँमा लगभग तपाईँको अधिकांश ठाउँमा चुनावै हुन्छ, प्रदेश क्षेत्रदेखि चुनावै हुन्छ, कुनै कुनै ठाउँमा मिल्छ, केन्द्रमा चुनावै हुने हो। त्यसका लागि पनि एक किसिमको तयारी गर्ने, आफ्नो किसिमको धारणा अगाडि राख्ने, बढ्ने कुरा, यो पनि त्यति अप्ठ्यारो कुरा होइन, यो स्वाभाविक कुरा हो। यसमा कहीँलाई गठबन्धन गरेर कसैलाई केही गर्ने भन्ने भन्दा पनि यो महाधिवेशनमा आफू कसरी सफल हुने र आफू पक्षलाई साथीभाइलाई कसरी सफल बनाउने, योग्य र इमान्दार साथीहरूलाई कसरी सफल बनाउने भन्ने कुराकै यो छलफलको निरन्तरता हुन सक्छ।
काङ्ग्रेसको महाधिवेशनको अझै मिति तोकिएको छैन, महाधिवेशन हुन्छ हुँदैन भन्ने एकातिर छ, यहाँहरू पार्टी सभापतिको भेला गरेर कसरी आफ्नो पक्षलाई बलियो बनाउने भन्ने तर्फ लाग्दै हुनुहुन्छ?
होइन, पार्टी सभापति अहिले तपाईँको वास्तवमा क्रियाशील सदस्य, देशभरि क्रियाशील सदस्यमा वास्तवमा अनियमितता भयो भन्ने कुराहरू पनि छ। हाम्रो पार्टीको नियम के भने सबैभन्दा पूर्ण अधिकार अहिले वडालाई दिएको हो, वडा कमिटिका साथीहरू र पुरानो क्रियाशील साथीहरू बसेर छलफल गरेर ककलाई क्रियाशील दिने भनेर टुङ्ग्याउनु पर्थ्यो। त्यसैलाई नै छलफल गरेर अरू पार्टीका हुन् वा हाम्रा पार्टीका होइनन् भनेपछि गाउँपालिका वा नगरपालिका वा प्रदेश वा क्षेत्रले त्यसलाई कटाएर अरूको नामहरू सबै यहाँ पुर्याउनु पर्थ्यो। तर यहाँ कुरा के आयो भने कम्प्युटरमा सबै नामहरू सर्वसम्मत आएका नाउँमा पनि प्रश्नवाचक चिन्ह लाग्ने, आफूलाई मन परेको भए हुने, मन नपरेको भए तपाईँको निलम्बित गरिदिने र तपाईँको के भने बाहिरबाट मान्छेहरू थप्ने प्रयास गर्ने, यो खालको परिस्थितिले गर्दाखेरि अलिकति क्रियाशील सदस्यमा अलिकति अनियमित भयो है यो भन्ने कुरा देशभरिको साथीहरूको आवाज आएकोले पहिला एउटा के भने क्रियाशील छानबिन समितिले हेर्यो, त्यो पछि अहिले शीर्ष नेता तहमा पुर्याएर जहाँ जहाँ अन्याय भएको छ, जहाँ जहाँ तपाईँको मर्का परेको छ, जहाँ 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 नियम विरुद्ध आएको छ, जहाँ नेपाली काँग्रेसको विधान भन्दालाई निचेर आएको छ र आफ्नो मनोमानी तरिकाले मान्छेको नाम राख्ने र फाल्ने भएको छ, त्यसका बारेमा छलफल भएर यो कसरी सुधार्ने हो, यो कसरी शीर्ष नेताहरूलाई कुराहरू राखेर वास्तवमा दुधको दुध पानीको पानी हुने तरिकाले छुट्याउने हो भन्ने कुराको छलफलको विषय पनि यो अहिले बनिरहेको अवस्था छ नेपाली काँग्रेसभित्र। अहिले क्रियाशीलमा जहाँ जहाँ परिस्थितिलाई बिगारिएको छ, जहाँ जहाँ आफ्नो अनुकूल बनाउन खोजेको छ, एउटा के भने डेमोक्रेटिक भावना र मर्मको विपरीत तरिकाले जाने प्रयत्न भएको छ, त्यसका बारेमा शीर्ष नेताहरूलाई भनेर त्यसलाई सुधारेरै अधिवेशनमा जाने भन्ने कुराको छलफल पनि चलिरहेको अवस्था हो।
हजुर, जुन यहाँहरू पक्षको पार्टी सभापतिहरूको भेला छ, आज भइरहेको छ, कति दिनसम्म चल्छ, यो भेलाले के निर्णय गर्छ अथवा के कुरा भइरहेको छ?
तपाईँले भेला भनिरहनु भएको छ, म तपाईँलाई आग्रहका साथ भन्न चाहन्छु यो भेला होइन, उहाँहरूको मन मिल्ने साथीहरूको बसेर यो क्रियाशील देशभरि कसरी धाँधली भयो, कति सभापतिहरूकोमा धाँधली भएको छ, कति सभापतिहरूको चित्त बुझाएको छैन, कति सभापतिहरू हामीहरू मर्कामा पनि क्रियाशील को गर्ने बेलामा भन्ने पनि होला, कतिपय साथीहरूलाई अब यो सभापतिबाट हाम्रो ट्रम सकियो, अब हामी माथि जानु पर्नेमा के कस्तो परिस्थिति मिलाउने भन्ने होला, अरू देमै अहिले पार्टीको वैधानिक अवस्थाको कुरा पनि छ, जस्तै संविधानको 269(4)ले भन्छ तपाईँको के भने 5.5 वर्षमा अनिवार्य गर्नुपर्ने हो, अब ऐन कानुन सके संविधानसँग बाध्यका ऐन कानुनहरू स्वतः निष्क्रिय हुने भन्ने पनि छ, र यतापट्टि निर्वाचनको प्रावधानमा केही कुराहरू राखिएको छ, यी सबै कुरामा हाम्रो पार्टीलाई लिगलाइज कसरी गर्ने, अहिलेको परिस्थितिमा कसरी जाने भन्ने कुरा आफ्नो पार्टीको तपाईँको लगभग अधिवेशनको 23 गतेदेखि एक किसिमको चरण पार गरेर 5.5 वर्ष पुगेको अवस्थामा यसलाई कसरी पार्टीको वैधानिकता कायम गर्न सकिन्छ भनेर त्यति ठुलो तहको सभापतिहरू जसले जिल्लाको आफ्नो सम्पूर्ण आफ्नो जिम्मा लगेर अहिलेसम्म 5.5 वर्ष चलाउनु भएको छ, उहाँलाई पार्टीको वैधानिकका बारेमा पनि चिन्ता लागेको होला, क्रियाशीलका बारेमा पनि उहाँलाई चिन्ता लागेको होला, आफ्नो नेतृत्व विकासको बारेमा पनि चिन्ता लागेको होला, यी कारणले पनि उहाँहरू स्वाभाविक बसेको अहिले कुनै भेला भन्दा पनि उहाँहरू मन मिल्ने साथीहरू इङ्ग्लिसमा लाइक माइन्डेड मान्छेहरू बस्ने चलन छ, त्यही अन्तर्गत उहाँहरू बस्नु भएको जस्तो मलाई लाग्यो।
अनि आज केन्द्रीय सदस्यहरूको पनि भेला छ होइन, संस्थापन इतर पक्षको,
यो त हाम्रो चलिरहने प्रक्रिया, मन मिल्ने साथीहरू बस्ने, नेताहरूसँग सल्लाह गर्ने, अब मुख्य कुरा त पार्टीको वैधानिकता के हो त, अब 23 गतेपछि हाम्रो पार्टीको अवस्था के हुन सक्छ, यसमा हामीले वैधानिकता कसरी पार गरेर हामीले लगाउन सक्छौँ भन्ने बारेमा पनि अहिले त सबैको चासोको विषय पनि छ, र पार्टीलाई 23 गते पछाडि पनि पार्टीलाई वैधानिक रूपले अगाडि बढाउनु पर्छ भन्ने कुरामा सबैको एक मत छ, एक चित्त एक मनका साथ हामी अगाडि बढाएको छौँ।
भन्नाले यहाँहरू संस्थापन पक्षको विरुद्धमा मोर्चाबन्दीमा लाग्नु भएन त्यसो भए?
होइन 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 होइन, पार्टीलाई वैधानिक रूपमा कसरी गर्ने, अनियमित क्रियाशीलका बारेमा कसरी छानबिन गराउने र त्यसपछि के भने अन्याय परेका साथीहरूलाई कसरी न्याय दिलाएर पार्टीलाई एउटा प्रजातान्त्रिक मापदण्ड अनुसार पार्टीको विधान अनुसार र देशको संविधान अनुसार पार्टीलाई कसरी लैजाने भन्ने बारेमा हो। कसैका विरुद्धमा आवश्यक पनि छैन डेमोक्रेटिक पार्टीभित्र, त्यो त्यत्रो हाम्रो पार्टीमा छैन, हाम्रो पार्टीमा समझदारी छ, जहिले पनि हामीले सर्वसम्मत निर्णय गरेका छौँ। मलाई लाग्छ आउँदो केन्द्रीय समितिको बैठकमा पनि सबै कुरा पहिले मिलाएर सर्वसम्मत रूपले हामी अगाडि जाने प्रयासमा छौँ र त्यो सफल पनि हुन्छ।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी। प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सशक्तिकरण गरी संसारभरिका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ। कसैलाई पछाडि नछाडौं, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान भन्ने नाराका साथ संसारभरका आदिवासीले आजका दिन 27 आदिवासी दिवस मनाइरहेका छन्। थप सामग्रीका साथ सहकर्मी विद्याप्रसाद उपाध्याय।
बेग्लै कला, भाषा, वेशभूषा, संस्कार र संस्कृतिले सुसज्जित आदिवासीहरूका आफ्नै दुःख, पीडा र संघर्षका कथाहरू छन्। हरेक वर्ष अगस्त 9 अर्थात् आजकै दिन संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर फैलिएर रहेका आदिवासीहरूले मनाउने आदिवासी जनजाति दिवस मनाउन थालेको 27 वर्ष पुगेको छ। हरेक वर्ष उही मुद्दा, उही विषय र माग श्रृङ्खलाका चाङहरू थपिँदै जान्छन्। आदिवासी जनजातिका हक अधिकारका सवालमा बोल्न गठन गरिएका संस्था र सरोकारवाला निकायहरूलाई नेतृत्व गर्ने नेतृत्वकर्ताहरू थपिँदै जान्छन्। तर आदिवासीका मुद्दाहरू जिउका त्यौ छन्। आदिवासी जनजाति संघलाई प्रयोग गर्दै राजनीतिक लाभ लिने र ठाउँमा पुगेपछि चटक्क छोड्ने नेतृत्वका कारण पनि आदिवासीको एजेन्डाले सार्थक रूप नपाएको गुनासो पनि सुनिन्छ। तर सबै कुरा त्यही सत्य मात्र नभएको बताउनुहुन्छ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम।
अहिलेको नेतृत्वसँगै हिजोका नेतृत्वहरूलाई पनि राजनीतिक लाभ मात्रै होइन, व्यक्तिगत लाभ मात्रै होइन, सामूहिक अधिकार प्राप्तिको लागि चाहिँ हामी सामूहिक भएर जाउँ न, किन एउटा एउटा जाने।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक हो। एक ढोकाबाट एउटा जातिले बोल्दा अर्को ढोकाको जातिले सुन्ने र सुख दुःखका सहयात्री जात जातिहरूमा पहिचान र अधिकारको विषयलाई लिएर मनमुटाव र वैमनस्यता कदापि हुनुहुन्न। सबैको सम्मान गर्दै न्यायपूर्ण र समृद्ध मुलुक बनाउनु आफूहरूको मुख्य एजेन्डा रहेको बताउनुहुन्छ फेरि अध्यक्ष बराम।
हाम्रो आदिवासी आन्दोलन चाहिँ कुनै दलको विरुद्धमा होइन, कुनै समुदायको विरुद्धमा होइन, कुनै धर्मको विरुद्धमा होइन, यो त सामाजिक न्याय प्राप्तिको आन्दोलन हो, यो त विभेद अन्त्यको आन्दोलन हो। त्यस कारणले गर्दाखेरि यसलाई परिष्कृत बनाउँदै लैजाने, अरू समुदायलाई पनि हाम्रो चाहिँ त्यो मुद्दाहरू बारेमा चाहिँ स्पष्ट पार्दै जाने, राजनीतिक दललाई पनि हाम्रो मुद्दाको बारेमा सचेत गराउँदै जाने, यो ढङ्गले चाहिँ तपाईँको अगाडि बढ्नुपर्छ र सबैले चाहिँ म्युचुअल चाहिँ तपाईँको अन्डरस्ट्यान्डिङ भएर नै अगाडि बढ्यो भने चाहिँ अधिकार प्राप्त गर्न सक्छौँ। दलित होस् या मुस्लिम होस् या मधेसी होस् या कर्णालीका चाहिँ पछाडि पारेका अरू समुदाय होस् या आदिवासी समुदाय होस् अथवा अरू खसारी समुदाय होस्, सबैलाई चाहिँ तपाईँको समेटेर चाहिँ उनीहरूको अधिकारलाई पनि तपाईँको संस्थागत गर्ने र हाम्रो आदिवासीको अधिकारलाई पनि संस्थागत गरेर चाहिँ एकत्रित भएर अगाडि बढ्यो भने मात्रै मुलुक समृद्ध बन्छ।
संस्कृति र संस्कारले भरिपूर्ण आदिवासी जनजातिको संरक्षण र सम्वर्धन गर्नु राज्यको दायित्व हो। राज्यले यसतर्फ सजग र सचेत रहँदै विभिन्न कार्यक्रम पनि अघि नसारेको भने होइन, तर आदिवासीको हक अधिकार र संस्कृतिको संरक्षणमा राज्यले दिनुपर्ने गरी चासो नदिएको बताउनुहुन्छ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनी माया माझी।
मागहरू त कहिले पनि पुरा गर्दैन। अब चाहिँ जति पनि आदिवासीको एउटा भाषा धर्म संस्कार संस्कृति जोगाउने कुराहरू छ आफै लाग्नुपर्छ, यो चाहिँ हाम्रो आफ्नै दायित्व हो र आफैले गर्नुपर्छ भन्नेमा छ।
आदिवासी जनजातिको हक अधिकारका सवाललाई माथि उठाउन र सम्बोधनका लागि पहल गर्न मुलुकमा छुट्टै संवैधानिक आयोग राष्ट्रिय आदिवासी जनजाति आयोगको समेत गठन गरिएको छ। आदिवासी जनजाति आयोगले भर्खर भर्खर मात्र पूर्णता पाएकाले पहिला समस्याको पहिचान गर्दै रणनीति बनाउन लागेको बताउनुहुन्छ आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा।
अहिलेसम्म जति आदिवासी जनजातिहरूको लागि चाहिँ विभेद भएका कानुनहरू छन् अथवा प्रथा व्यवस्थाहरू छन् तिनलाई चाहिँ परिवर्तन गरेर अब राज्य व्यवस्थासँग नयाँ सम्झौता गराउने आदिवासी जनजातिहरू अथवा नयाँ खालको कानुनहरू निर्माण गरेर चाहिँ अगाडि लाने केही विषयहरूमा हामी चाहिँ काम गरिरहेका छौँ।
आदिवासी जनजातिहरूको अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन मनाउने गरिएको यो दिवस दिवसका रूपमा मात्र नभई साँच्चीकै हक स्थापित गर्ने आधारशिलाका रूपमा स्थापित हुँदै जाओस्।
अब सुनौ थप केही घटनाक्रमहरू।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय स्थायी कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था सहित विधान संशोधन पारित गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो। प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ। संशोधित नयाँ विधानको प्रस्तावमा पोलिट ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। यसै गरी केन्द्रीय कमिटीको संख्या पनि बढाउने प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटी 225 जनाको राख्ने, पार्टीमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने पारित विधानमा उल्लेख छ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको अध्यक्षबाट महन्त ठाकुरको नाम हटाएको छ। आयोगले नयाँ कार्यकारिणी समितिलाई अध्यावधिक गर्दै 34 सदस्यीय समितिको अभिलेखीकरण गरेको हो। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयलाई वैधता दिएको हो। आयोगको यो निर्णयसँगै महन्त ठाकुर जसपाको अध्यक्ष पदबाट स्वत हट्नु भएको छ। यसअघि जसपाको आधिकारिकता विवादमा आयोगले गरेको हेड काउन्टमा ठाकुर पक्षमा मत दिएका 16 केन्द्रीय कार्यकारिणी सदस्य बाहेकको नाम कार्यकारिणी समितिमा अभिलेखीकरण भएको छ।
सरकारले आजदेखि COVID-19 विरूद्धको कोभिसिल्ड खोप एक मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्राको खोप दिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 65 वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका खोप लगाउन शुरू गरेको हो। भूटान र जापानबाट एस्ट्राजेनिका खोप आइसकेपछि मन्त्रालयले कोभिसिल्डका रूपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँले कोभिसिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका लगाइएको बताउनुभयो।
जापानका विभिन्न ठाउँमा आँधीको खतरा रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ। देशको हिरोसीमा, सिमान र एहिम लगायतका क्षेत्रका 3,200 भन्दा बढी मानिसलाई ठाउँ छोड्न सरकारले आग्रह गरेको हो। आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका 63 उडान रद्द भएका छन् भने अरू उडान अनिश्चित रहेका छन्। अहिले आउन लागेको आँधी निकै शक्तिशाली भएकाले धेरै क्षति हुन सक्ने अनुमान समेत गरिएको अधिकारीहरूले जनाएका छन्।
दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप मालदिप्समा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफको आज बसेको बैठकले October 1-13 साफ च्याम्पियनशीप मालदिप्समा गर्ने निर्णय गरेको हो।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौँ। आजलाई कार्यक्रमबाट मुकुन्द भण्डारी, तुलसी सापकोटा, सरिता खनाल र म विद्याप्रसाद उपाध्याय बिदा हुन्छौँ। नमस्ते।